यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। आगामी बजेटमा कर्णाली प्रदेशलाई प्राथमिकता दिई बजेट विनियोजन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग संघीय संसदका 14 सांसदको माग। राजनैतिक पहुँचका भरमा कुनै पनि मिटर ब्याजीले उन्मुक्ति नपाउने उपप्रधान एवं गृहमन्त्री नारायण काजी श्रेष्ठको प्रतिबद्धता। जनताले सुशासन र विकासको अनुभूति गर्ने गरी सरकारले काम गरिरहेको उपप्रधान एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काको भनाई। सुडानमा सेनाले बमबारी नरोकेसम्म युद्ध अन्त्य नगर्ने त्यहाँका अर्धसैनिक बलको चेतावनी। र नेपाल र यूएई एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा प्रवेश।
4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
आगामी बजेटमा कर्णाली प्रदेशलाई प्राथमिकता दिई बजेट विनियोजन गर्न संघीय संसदमा कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने 14 सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग माग गर्नुभएको छ। सांसदहरूले कर्णाली प्रदेशको कृषि उत्पादन, जड़ीबुटी र लघु उद्योगहरूलाई व्यापक र व्यवस्थित गर्न कर्णाली लघुवित्त ब्याङ्कको स्थापनाका साथै सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन नीतिगत निर्णय गर्न आग्रह गर्नुभयो। उहाँहरूले कर्णालीको गरीबी र बेरोजगार न्यूनीकरण का लागि विशेष कार्यक्रम अभियान सञ्चालन गर्न 5 अर्ब बजेट छुट्याउन माग गर्नुभयो। सांसदहरूले कर्णाली प्रदेशमा नेपालको जनगणना 2078 तथ्याङ्क अनुसार निरपेक्ष गरीबी 28.9% रहेको र वार्षिक प्रति व्यक्ति आय मात्र 944 अमेरिकन डलर रहेको उल्लेख गर्दै कर्णाली विकासका लागि दीर्घकालीन महत्वका योजनामा कृषि उत्पादन र रोजगारी वृद्धिलाई जोड़ दिन पनि आग्रह गर्नुभयो। यसरी माग गर्ने सांसदहरूमा जनार्दन शर्मा, हृदयराम थानी, दिक्पाल कुमार शाही, महेन्द्र बहादुर शाही, अमर बहादुर थापा, कान्तिका सेजुवाल, मैना कार्की, धनबहादुर बुढा, ऐन बहादुर शाही, सीता कुमारी राणा, सूर्य कुमारी श्रेष्ठ, छिरिङ डमडुल लामा भोटे, कल्पना मिया र चन्द्र बहादुर विश्वकर्मा हुनुहुन्छ। उपप्रधान एवं गृहमन्त्री नारायण काजी श्रेष्ठले गरीबलाई दुःख दिने मिटर ब्याजीलाई कानूनको दायरामा ल्याउन सरकार सक्रियतापूर्वक लागि परेको बताउनु भएको छ। आज सर्लाहीको बागमती नगरपालिका 11 स्थित नमूना पहरी बस्ती हस्तान्तरण कार्यक्रममा मन्त्री श्रेष्ठले राजनैतिक पहुँचका भरमा कुनै पनि मिटर ब्याजीलाई उन्मुक्ति नदिने बताउनुभयो। उहाँले भ्रष्टाचार नियन्त्रणका लागि वर्तमान सरकार शून्य सहनशीलताको सिद्धान्तमा अघि बढ़ेको बताउनुभयो। उपप्रधान एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले मुलुकको राजनैतिक परिवर्तनमा स्रष्टा साहित्यकारको अतुलनीय योगदान रहेको बताउनु भएको छ। नेपाली लेखक संघद्वारा प्रथम लेखक दिवसका अवसरमा आज काठमाण्डुमा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार बैरागी काइलालाई नगद 1,00,000 रूपियाँ सहित सम्मान गर्नुहुँदै उपप्रधानमन्त्री खड्काले राजनैतिक नेतृत्वले खुट्टा कमाइरहेका बेला स्रष्टा साहित्यकारका तर्फबाट परिवर्तनका लागि महत्वपूर्ण योगदान रहेको बताउनुभयो। मुलुकमा देखिएको व्यथितिको अन्त्य, अर्थतन्त्रलाई माथि उठाउनु पर्ने चुनौती समाधान गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको जनाउँदै उहाँले देश र जनतालाई आशा जगाउने गरी काम गर्नुपर्ने बताउनुभयो। कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले लेखकमा सत्ता र शक्ति र जनताका लागि लेख्ने दुई खाले प्रवृत्ति देखिएको बताउनुभयो। सम्मानित व्यक्तित्व काइलाले दिवसका अवसरमा पारेर लेखकलाई पुरस्कृत गर्न शुरू गरिनु सराहनीय काम रहेको बताउनुभयो। राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल सिन्हाले आधुनिकतासँगै मौलिक कला संस्कृतिको संरक्षण र प्रवर्धनमा तीनवटै तहका सरकारले ध्यान दिनुपर्ने बताउनु भएको छ। राष्ट्रिय लोक भजन चूडका संरक्षण प्रतिष्ठान नेपालको तेस्रो केन्द्रीय महाधिवेशनको आज बुटवलमा उद्घाटन गर्नुहुँदै अध्यक्ष तिमिल सिन्हाले कला संस्कृतिलाई आय आर्जन र जीवन निर्वाहसँग जोड्न सके नयाँ पीढ़ीको सहभागिता बढ़ने बताउनुभयो। कार्यवाहक राष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालमा सामाजिक र सांस्कृतिक सद्भाव कायम गर्नका लागि राष्ट्रिय विभूति सीताको महत्वपूर्ण भूमिका रहेको बताउनु भएको छ। मिथिला संस्कृति समाज नेपालले आज काठमाण्डुमा आयोजना गरेको सीता जन्मोत्सव समारोह 2080 कार्यक्रममा उहाँले सीतालाई एक आदर्श नारीका रूपमा मात्र नभई नेपालभित्र एकता कायम गर्ने साझा प्रतीकका रूपमा लिनुपर्ने बताउनुभयो। उहाँले सामाजिक सांस्कृतिक रूपमा एउटा नयाँ आयाम थप्ने काम सीता जन्मोत्सवले गरेको र त्यसबाट राष्ट्रिय एकता तथा भातृत्वको वातावरण बनेको बताउनुभयो। परराष्ट्र मन्त्री नारायण प्रकाश साउदले विकासका लागि सबै राजनीति भन्दा माथि उठ्नुपर्ने बताउनु भएको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिकामा आज आयोजित एक कार्यक्रममा परराष्ट्र मन्त्री साउदले गेटामा दशरथ चन्द चिकित्सा विश्वविद्यालय खुलाउने काम सरकारले अघि बढ़ाएको जानकारी दिनुभयो। पूर्व उप प्रधानमन्त्री एवं नेपाली कंग्रेसका नेता प्रकाश मान सिंहले लामो संघर्षपछि प्राप्त वर्तमान उपलब्धिको अनुभूति जनताले गर्ने गरी सरकारले काम गर्नुपर्ने बताउनु भएको छ। स्वास्थ्य दर्पण मीडिया नेटवर्कले आज काठमाण्डुमा आयोजना गरेको स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड 2080 वितरण समारोहमा नेता सिंहले देशको समृद्धि र जनतामा परिवर्तनको अनुभूति दिने काममा सबैको साझा प्रयास हुनुपर्ने आवश्यकता उल्याउनुभयो। कार्यक्रममा नेपाली कंग्रेसका नेता नयन सिंह महरले स्वास्थ्य बीमाको प्रभावकारी कार्यान्वयन गर्न सके पनि जनताले राहतको महसुस गर्ने बताउनुभयो। यस्तै कार्यक्रममा स्वास्थ्य दर्पण मीडिया नेटवर्कका संरक्षक एवं वरिष्ठ मृगौला रोग विशेषज्ञ डाक्टर ऋषि कुमार काफले, नेपाल चिकित्सक संघका अध्यक्ष अनिल विक्रम कार्की, वरिष्ठ चिकित्सक प्राध्यापक डाक्टर दिव्या सिंह शाह, स्वास्थ्य दर्पण मीडिया नेटवर्कका अध्यक्ष सन्दीप कुमार श्रेष्ठ लगायतले चिकित्सा सेवालाई दुर्गम क्षेत्रसम्म प्रभावकारी ढंगले पुर्याउन सरकारले विशेष किसिमको योजना र कार्यक्रमका साथ आकर्षक प्याकेजहरू ल्याउन जरूरी रहेको बताउनुभयो। त्यस अवसरमा स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान गरे बापत देशका विभिन्न क्षेत्रका चिकित्सक, पत्रकार, स्वास्थ्य कर्मी लगायत विभिन्न 22 जना महानुभावलाई स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड 2080 सम्मानित गरिएको थियो। यसरी सम्मानित हुनेहरूमा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसी सहित वरिष्ठ चिकित्सकहरू डाक्टर ओम मूर्ति अनिल, डाक्टर दिव्या सिंह शाह, डाक्टर राजेश नेपाल, डाक्टर विश्वराम पौडेल, डाक्टर डम्मर खड्का, डाक्टर सुवेश राज कायस्थ, डाक्टर सचिन ढुंगेल लगायत हुनुहुन्छ। रेडियो नेपालले स्वास्थ्य सचेतना फैलाउन खेल्दै आएको महत्वपूर्ण भूमिकाको कदर गर्दै कार्यकारी निर्देशक केसीलाई स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड 2080 सम्मानित गरिएको हो भने स्वास्थ्य क्षेत्रमा कार्यरत चिकित्सक तथा स्वास्थ्य कर्मीको योगदानको कदर स्वरूप सम्मान प्रदान गरिएको स्वास्थ्य दर्पण मीडिया नेटवर्कले जनाएको छ। झापाको दमकमा हालै मात्र सञ्चालनमा आएको किओच दमक बाल अस्पताललाई नेपाली कंग्रेसका नेता एवं पूर्व मन्त्री डाक्टर मिनेन्द्र रिजालले 50 लाख रूपियाँ प्रदान गर्नुभएको छ। बाल अस्पतालका परिकल्पनाकार एवं संस्थापक समेत रहनुभएका काठमाण्डु इन्स्टिच्यूट अफ चाइल्ड हेल्थका अध्यक्ष डाक्टर भगवान कोइरालालाई नेता रिजालले 50 लाख रूपियाँको चेक प्रदान गर्नुभयो। नेता रिजालले समाजका लागि दिने योगदानले भावी सन्ततिको भविष्य उज्यालो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा डाक्टर कोइरालाले बाल मृत्युदर घटाउने सरकारको अभियानमा सहयोग पुर्याउनकै लागि देशका 7 प्रदेशमा कम्तीमा 1-1 बाल विशिष्टीकृत अस्पताल सञ्चालनको अवधारणा ल्याइएको बताउनुभयो। निर्वाचन सम्पन्न भएको 5 महिना पूरा हुँदा पनि सदरमुकाम प्रदेश सरकारले पूर्णता पाउन सकेको छैन। प्रदेश सरकारले पूर्णता पाउन नसक्दा प्रदेश सरकारका महत्वपूर्ण कामसँगै आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया समेत अन्योलमा परेको छ। कञ्चनपुरबाट संवाददाता हरिश चन्द्र बागको रिपोर्ट।
सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीमण्डलमा अहिले 1 मुख्यमन्त्री र 2 मन्त्रीहरू गरी जम्मा 3 जना मात्रै हुनुहुन्छ। गत मंगिर 4 भएको निर्वाचनपछि पुष 27 दिन नेकपा एमालेका राजेन्द्र सिंह रावल मुख्यमन्त्री बन्नुभएको थियो। विश्वासको मत पाउन नसक्दा 1 महिनामै रावल नेतृत्वको प्रदेश सरकार ढलेपछि ठूलो दलको हैसियतमा माघ 26 नेपाली कंग्रेसका कमल बहादुर शाह मुख्यमन्त्री नियुक्त हुनुभएको थियो। शाह मुख्यमन्त्री नियुक्त हुनुभएको अढ़ाई महिना पूरा भइसक्दा पनि सुदूरपश्चिम प्रदेश सरकारले पूर्णता पाउन सकेको छैन। आगामी आर्थिक वर्षको बजेट निर्माणको तयारी र छलफल गर्नुपर्ने महत्वपूर्ण समयमा लामो समयदेखि धेरै मन्त्रालय मन्त्रीविहीन रहेका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता एवं प्रदेश सभा सदस्य धर्मराज पाठक:
सरकारले पूर्णता नपाएको कारणले गर्दाखेरि विषयगत मन्त्रालयले नेतृत्व प्राप्त गर्न सकेको छैन, जसले चाहिँ मन्त्रालयले सम्पादन गर्नुपर्ने कामहरू प्रभावित भइरहेका छन्। जनताका मुद्दासँग जोडिएका कामहरू गर्नुपर्ने त्यो कुरा चाहिँ ठप्प भएको छ।
कंग्रेसबाट नियुक्त हुनुभएका मुख्यमन्त्री कमल बहादुर शाहले गत फागुन 21 गतेका दिन प्रदेश सभाबाट विश्वासको मत लिँदा कंग्रेस नेतृत्वको गठबन्धनमा आबद्ध नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र सांसद सहित 41 जनाले विश्वासको मत दिनुभएको थियो। केन्द्रीय सत्ता समीकरणमा भएको फेरबदल र उपनिर्वाचन लगायतका कारण सरकार विस्तारमा ढिलाइ भएको स्वीकार्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह अब छिट्टै सरकार विस्तार हुने बताउनुहुन्छ।
ढिलाइ भन्दा पनि यो छलफलकै विषय भएको र राष्ट्रिय राजनीतिको प्रभाव सबै प्रदेशमा पर्ने भएको कारणले गर्दाखेरि यहाँ अलिकति अविलम्ब भयो। अब यो निर्वाचन पनि अब सरकार विस्तार हुने क्रममा अगाडि बढ्छ।
मन्त्रीमण्डल विस्तारमा ढिलाइ भएपछि प्रदेश सरकारले गर्नुपर्ने महत्वपूर्ण कामहरूदेखि आगामी आर्थिक वर्षको बजेट निर्माणको प्रक्रियामा समेत अन्यलता देखिएको छ। हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
कोरोना संक्रमित एकजनाको आज उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार आज 1238 जनामा गरिएको परीक्षणमा 51 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। उपचारपछि 35 जना निको भएर घर फर्किएका छन् भने सक्रिय संक्रमित 361 जना रहेका छन्। यस्तै संस्थागत आइसोलेशनमा 27, सघन उपचार कक्ष आईसीयूमा 8 र भेन्टिलेटरमा एकजना उपचाररत छन्। जुम्लाको तातोपानी गाउँपालिका स्थित बाहिराका स्थानीयले दशकौंदेखि खानेपानी अभाव झेल्दै आएका छन्। खानेपानीको समस्याका कारण स्थानीयहरू दिक्क भएका छन्। जुम्लाबाट संवाददाता सागर परियारको रिपोर्ट।
पानी पिलाइदिनु केन्द्रीय हाकिमहरू पानी पिलाइदिनु, बरेकाको नाम बेचेर सत्ता कोही नलिनु।
दशकौंदेखि भोग्दै आएको खानेपानी अभावको वेदना गीत मार्फत सुनाउँदै बाहिरका महिला जुम्ला बाहिरका गाउँका नागरिक दशकौंदेखि खानेपानीको समस्या झेल्दै आएका छन्। तिला नदीको दूषित पानीकै भरमा बाँचिरहेका छन् स्थानीय महिला छुमकली सार्के। बाहिरका गाउँमा पानी पुर्याउने विषय 2064 यताका निर्वाचनमा चुनावी एजेण्डा मात्र बन्यो। संघ प्रदेशका सांसददेखि स्थानीय तहका जनप्रतिनिधिले बाहिरकामा पानी राजनीति मात्रै गरे, तर चुनाव जितिसकेपछि सबैले आफ्नो दुनो सोझ्याउन लागेपछि बाहिरकामा पानी पुग्न सकेन। पटक पटक पानी पुग्छ भन्दै आश्वासन पनि दिए, बजेट पनि आयो, ट्याङ्की पनि निर्माण भए, तर गाउँमा पानी भने अझै नआएको स्थानीय महिला बिजु सार्कीको गुनासो छ।
धारा दिउँला भुनेका छन्, पाइपलाइन काट्दैछन्, पानी आउन्न, कुवा बनाएका छन्, पानी आउन्न।
वर्षौंदेखि खानेपानी अभाव झेलिरहेका बाहिरका लगायत जुम्लाका दुर्गम बस्तीमा पानी पुर्याउन जुम्लामा वृहत धौलीघाट खानेपानी आयोजना निर्माणले गति लिएको छ। आयोजना प्रमुख दिपेन्द्र प्रसाद भट्ट:
कर्णालीवासीको नै गौरवको आयोजना रहेको धौलीघाट वृहत खानेपानी आयोजना चाहिँ दुई खण्डमा काम सञ्चालन भएको, एभरेजमा हेर्दाखेरि भौतिक प्रगति लक्ष्य अनुसार नै रहेको।
संहिता पछि पनि बाहिरका जस्ता दुर्गम बस्ती खानेपानी अभावले काकाकुल बनेका छन्। जुम्लाका काकाकुल बस्तीमा देखिएको खानेपानी समस्या समाधानका लागि समयमै धौलीघाट आयोजना सम्पन्न गर्न सबै निकायको ध्यान पुग्न जरूरी छ। सागर परियार, रेडियो नेपाल, जुम्ला।
अम्बर गुरूङ राष्ट्रिय संगीत पुरस्कार पहिलो पटक वरिष्ठ गीतकार किरण खरेललाई प्रदान गरिने भएको छ। पोखरेली युवा सांस्कृतिक परिवारद्वारा स्थापित 2,00,000 रूपियाँ राशिको पुरस्कार आगामी शनिबार पोखरामा आयोजना हुने पुरस्कार समारोहमा गीतकार खरेललाई समर्पण गरिने पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। सुडानमा सरकारी सेनासँग लड़िरहेको अर्धसैनिक बलका जनरल मोहम्मद हमदान दागालोले सेनाको तर्फबाट भइरहेको बमबारी नरोकिएसम्म युद्ध अन्त्य नगर्ने चेतावनी दिनुभएको छ। जनरल दागालोले युद्ध विराम लम्ब्याइएका दिनमा पनि सेनाले बम हान्न नरोकेकोमा आक्रोश व्यक्त गर्दै आफूहरूले सुडानको बर्बादी कहिले नचाहेको बताउनु भएको छ, तर उहाँ द्वन्द अन्त्यका लागि प्रत्यक्ष आमने सामने वार्ता गर्न भने आफू तयार रहेको सन्देश दिनुभएको छ। उत्तर कोरियाका नेता किम जोङ उनकी बहिनी किम यो जोङले अमेरिका र दक्षिण कोरिया बीचको सैन्य सम्झौताले गम्भीर खतरा निम्त्याउन सक्ने चेतावनी दिनुभएको छ। उहाँले उत्तर कोरियाको आणविक कार्यक्रमलाई थप पूर्णतातर्फ लैजाने पनि बताउनु भएको छ। अमेरिकाले आणविक क्षमतायुक्त आफ्नो पनडुब्बीलाई दक्षिण कोरियातर्फ लैजान सहमति दिए लगतै उत्तर कोरिया आक्रोशित भएको छ। अमेरिकाले दक्षिण कोरियालाई आणविक हतियार दिने र त्यसको बदलामा दक्षिण कोरियाले आफै आणविक हतियार विकास नगर्ने सहमति भएको छ। अब आर्थिक समाचार।
चालू आर्थिक वर्षको चैत महिनामा मात्र सरकारले करिब 33.5 अर्ब रूपियाँ बराबर रकमान्तर, स्रोतान्तर र थप निकासा गरेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार 33.34 करोड़ 45,81,000 बराबर रकमान्तर भएको जनाइएको छ। यस अवधिमा अर्थ मन्त्रालयले 27 अर्ब रूपियाँ आन्तरिक ऋण तिर्नका लागि रकमान्तर गरेको छ। यो रकम अर्थविविध शीर्षकबाट निकासा दिइएको छ। त्यस्तै अर्थविविध शीर्षकबाटै गण्डकी प्रदेश प्रमुखको कार्यालयको चालू खर्चका लागि 28,43,000 बराबर थप निकासा दिइएको छ। चैत महिनामा दुईवटा योजना तथा कार्यक्रमका लागि बहुवर्षीय ठेक्काको स्रोत सहमति दिएको अर्थ मन्त्रालयले उल्लेख गरेको छ। वन तथा वातावरण मन्त्रालय अन्तर्गत ललितपुरको गोदावरीमा राष्ट्रिय हर्बेरियम भवन निर्माणका लागि 40,50,00,000 र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सामाखुशी टोखा गुजरे सड़क आयोजनाका लागि 7,62,00,000 बराबर स्रोत सहमति दिइएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले बुढ़ी गण्डकी जलविद्युत आयोजनाको 19 करोड़ रकमान्तर गरेर नदी नियन्त्रण आयोजनाका लागि दिएको छ। बुढ़ी गण्डकी जलविद्युत आयोजनाको 21 करोड़ रूपियाँ रकमान्तर गरेर वृहत सरकारी सिंचाई योजनाको पुनस्थापना तथा व्यवस्थापन कार्यक्रमका लागि 25 करोड़ रकम गरी सुनसरी मोरङ आयोजनालाई दिइएको छ। बुढ़ी गण्डकीकै 20 करोड़ समृद्ध तराई मधेस सिंचाई विशेष कार्यक्रमका लागि र 6 करोड़ भूमिगत स्यालो ट्यूबवेल कार्यक्रमका लागि दिइएको छ। त्यसै गरी राप्ती लोकमार्गको 6,50,00,000 रकमान्तर गरेर स्थानीय सड़क पुल निर्माण कार्यक्रमका लागि र प्रदेश राजधानी जोड्ने राजमार्ग स्तरोन्नति कार्यक्रमको 10 करोड़ रकम गरेर निर्वाचन क्षेत्र रणनीतिक सड़क कार्यक्रमलाई दिइएको पनि अर्थ मन्त्रालयले जनाएको छ। पछिल्लो समय चियाको निर्यातमा वृद्धि भए पनि त्यसबाट प्राप्त हुने आमदानी भने कम भएको पाइएको छ। प्रत्येक वर्ष निर्यातमा उत्पन्न हुने बाधा व्यवधान, झन्झटिलो प्रक्रिया, नेपाली चियामा हुने मिसावट लगायतका कारणले न्यून मूल्यमा बिक्री गर्नुपर्ने बाध्यताले चिया क्षेत्र क्षमता अनुसारको नाफामूलक बन्न सकेको छैन। राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार आर्थिक वर्ष 2077-78 11,920 मेट्रिक टन चिया निर्यात भई 3,79,71,00,000 कारोबार भएकोमा आर्थिक वर्ष 2078-79 निर्यात वृद्धि भई 12,494 मेट्रिक टन पुगेको छ। तर कारोबार भने घटेर 3,43,43,00,000 सीमित भएको छ। बोर्डका कार्यकारी निर्देशक विष्णु भट्टराईका अनुसार भारत लगायत अन्य मुलुकमा चिया 574 मेट्रिक टन निर्यात वृद्धि हुँदा 36,28,00,000 कारोबारमा कमी भएको हो। सन् 1920 इलाममा कर्नेल गजराज सिंहले चीनबाट उपहार स्वरूप प्राप्त भएको बिरूवा रोपेपछि नेपालमा चिया खेतीको शुरूआत भएको थियो। काठमाडौँ महानगरपालिकाले चालू आर्थिक वर्षको चैतसम्ममा 6,49,42,53,000 रूपियाँ राजस्व असुली गरेको छ। उक्त रकम लक्ष्यको 62.33% रहेको छ। गत आर्थिक वर्षको चैतसम्ममा 5,08,97,88,000 राजस्व असुली गरेको काठमाडौँ महानगरपालिका राजस्व विभाग प्रमुख ध्रुव काफ्लेले जानकारी दिनुभयो। जुम्लाका स्याउ बगैंचा यति बेला फुलेर सेतामे भएका छन्। यस याममा जुम्ली किसानले लगाएका स्याउ बगैंचा फुलेर सेतामे हुने गर्छन्। जुम्लाका 8 स्थानीय तहका किसान मुख्य रूपमा स्याउ खेतीमा निर्भर छन्। स्याउ बगैंचामा यसपटक राम्रो फूल लागेर बगैंचा रंगी चंगी भएको तिला गाउँपालिका 2 स्याउ किसान दलबहादुर राउतले बताउनुभयो। सुक्खा मौसममा स्याउ फुलेर सेतामे भएको जुम्लामा आन्तरिक तथा बाह्य पर्यटक पनि रमाउन थालेका छन्। हाल जुम्लाको 4,250 हेक्टर जमिनमा स्याउ खेती हुने गरेको छ।
भर्खरै सुन्नुभयो आर्थिक समाचार भुवन आचार्यबाट। अब खेल समाचार।
नेपाल एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। त्रिवी मैदान किर्तिपुरमा शनिबार भएको कुवेत र नेपाल बीचको सेमी फाइनल खेल भारी वर्षाका कारण रद्द भएसँगै नेपाल फाइनलमा पुगेको हो। भारी वर्षाका कारण खेल नतिजा विहीन बनेपछि नेपालले समूह विजेताको रूपमा फाइनलमा स्थान बनाएको हो। जीतको लागि 282 रनको विशाल विजयी लक्ष्य पछ्याएको कुवेतले 8.3 ओभरमा 6 विकेट गुमाएर 37 रन बनाउँदा खेल वर्षाले प्रभावित भएको थियो। नेपालका लागि करण केसी पछि एक्लैले 5 विकेट लिनु भएको थियो। अर्को विकेट सोमपाल कामीले झार्नु भएको थियो। यस्तै मूलपानी मैदानमा भएको अर्को सेमी फाइनल खेलमा यूएई डीएलएस प्रणालीका आधारमा ओमानलाई 2 रनले हराउँदै फाइनलमा पुगेको छ। नेपाल र यूएई बीच फाइनल खेल सोमबार हुनेछ। कुवेत र ओमान आइतबार तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्। शहीद स्मारक ए डिभिजन लीग फुटबल अन्तर्गत हिमालयन शेर्पा क्लब र त्रिभुवन आर्मी क्लब बीचको खेल स्थगित भएको छ। त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा जारी खेल भारी वर्षा र चट्याङको कारण स्थगित भएको हो। अखिल नेपाल फुटबल संघ एन्फाले हिमालयन र आर्मी बीचको बाँकी समयको खेल आइतबार हुने जनाएको छ। खेल दिउँसो 4:30 बजे शुरू हुनेछ। हिमालयन र आर्मी बीचको खेल 71 मिनटमा रोकिएको थियो। त्यही समयबाट दुई टोली बीचको खेल हुनेछ। हिमालयन र आर्मी 1-1 गोलको बराबरीमा रहेका छन्। अखिल नेपाल फुटबल संघ एन्फाले नेपालको फुटबल विकास र फुटबल सम्बन्धी विभिन्न गतिविधि सञ्चालनका लागि साउदी अरब फुटबल महासंघसँग सम्झौता गरेको छ। साउदी भ्रमणमा रहनुभएका एन्फा अध्यक्ष पंकज विक्रम नेम्बोङ र साउदी अरब फुटबल महासंघका अध्यक्ष यासेर अल मिसेहलले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो। सम्झौतामा फुटबलको पारस्परिक हित प्रवर्धन विकास र सफलताका लागि दुई फुटबल संघबीच सुदृढ़ सम्बन्ध विकास गर्ने, विभिन्न क्षेत्रमा सहकार्य र सहयोग आदान प्रदान गर्ने र प्रशिक्षक तालिम लगायत कार्यक्रम आयोजना गर्ने उल्लेख छ। हेटौडा उपमहानगरपालिकाको आयोजनामा भएको हेटौडा साइकल रन प्रतियोगिता 2080 उपाधि पूजन मगरले जित्नु भएको छ। शनिबार बिहान भएको प्रतियोगितामा 38:19.37 25 किलोमिटर दूरी पार गर्दै मगरले उपाधिसँगै नगद 50,000 रूपियाँ र ट्रफी प्राप्त गर्नुभएको हाम्रा संवाददाता विश्वराम अधिकारीले जानकारी दिनुभयो।
अब मौसम। स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले राजधानी काठमाडौँ उपत्यका सहित देशका अधिकांश स्थानमा वर्षा भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाड़ी भेगमा हल्का वर्षा भइरहेको छ भने पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले आज र भोलि वर्षा जारी रहनेछ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 27.4 डिग्री सेल्सियस, न्यूनतम 15 डिग्री सेल्सियस वर्षा फारफुट। काठमाडौँको अधिकतम 27.4 डिग्री सेल्सियस, न्यूनतम 14.5 डिग्री सेल्सियस वर्षा 31.5 मिलिमिटर। पोखराको अधिकतम 28.6 डिग्री सेल्सियस, न्यूनतम 14 डिग्री सेल्सियस वर्षा 23.2 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 33.7 डिग्री सेल्सियस, न्यूनतम 16.4 डिग्री सेल्सियस र दिपायलको अधिकतम 34.5 डिग्री सेल्सियस, न्यूनतम 14.9 डिग्री सेल्सियस वर्षा 1.6 मिलिमिटर। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। आगामी बजेटमा कर्णाली प्रदेशलाई प्राथमिकता दिई बजेट विनियोजन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग संघीय संसदका 14 सांसदको माग। राजनैतिक पहुँचका भरमा कुनै पनि मिटर ब्याजीले उन्मुक्ति नपाउने उपप्रधान एवं गृहमन्त्री नारायण काजी श्रेष्ठको प्रतिबद्धता। जनताले सुशासन र विकासको अनुभूति गर्ने गरी सरकारले काम गरिरहेको उपप्रधान एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काको भनाई। सुडानमा सेनाले बमबारी नरोकेसम्म युद्ध अन्त्य नगर्ने त्यहाँका अर्धसैनिक बलको चेतावनी। र नेपाल र यूएई एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा प्रवेश। हवस् त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्ते।